أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أفعجبتم أن جاءكم ذكر من ربكم على رجل منكم لينذركم ولتتقوا ولعلكم ترحمون سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم أو عجبتم کیا تم کو حیرانگی ہے کیا تم کو عجب ہوا ان جاءکم ذکر من ربکم کہ آئے تمہارے پاس نصیحت تمہارے رب کی طرف سے علی رجل منکم تم میں سے ایک آدمی کے اوپر لینذرکم جو تم میں سے ہی ہے اور تاکہ وہ تم کو ڈرائے ولتتقوا تاکہ تم بچو ولعلکم ترحمون اور تاکہ تم پر رحم ہو قرآن پاک کی اس مبارک آیت میں ابھی وہی گفتگو چل رہی ہے نوح علیہ الصلوۃ والسلام کی نوح علیہ الصلوۃ والسلام اپنی قوم سے جو ان کی قوم نے ان کو کہا نا کہ بھئی آپ گمراہی پہ ہیں تو اس کے جواب میں انہوں نے اس بات کی پرواہ نہیں کی کہ انہوں نے کیا کہا دل کو بڑا رکھا مگر اپنی تبلیغ ضرور کر دی تو پچھلی آیت کے اندر انہوں نے کہا کہ جی میں اللہ کی طرف سے پیغام لے کے آیا ہوں مجھے وہ پتا ہے جو تمہیں نہیں پتا ہے میں تمہاری نصیحت تمہاری خیر خواہی کر رہا ہوں اور ساتھ میں انہوں نے یہ بات بتائی اور یہ دیکھیں یہ دائی ہے جو سمجھ رہا ہے اپنی آڈینس کو یہ بھی خوبصورت بات ہے کہ وہ سمجھ گئے اچھا وہ کہتے ہیں اچھا اصل تو تمہارے ذہن میں جو چل رہا ہے وہ یہ بات ہے کیا بات ہے کہ تم کو عجیب لگ رہا ہے کہ ایک آدمی تمہیں اللہ کا پیغام دے رہا ہے جو تم میں سے ہی ہے تو دیکھیے انہوں نے اپنے آپ کو ان کے شوز میں ڈالا اور پھر یہ بات کی کہ اچھا تم یوں سوچ رہے ہو کہ جی یہ تو ہم میں سے ہی ہے اس کے پاس کہاں سے وہی آ گئی کہاں سے اس کے پاس اللہ کا پیغام آ گیا تو انہوں نے کہا کہ اچھا تم یوں سوچ رہے ہو او عجیب تمہیں عجیب لگ رہا ہے ان جاءکم ذکر من ربکم تمہارے پاس اللہ کی نصیحت آئی ہے مگر اس بندے پہ اتری ہے جو تم میں سے ایک ہے لینذرکم تاکہ وہ تمہیں ڈرائے ولتتقوا اور تم بچنا شروع ہو جاؤ غلطیوں سے ولعلکم ترحمون تاکہ تم پر اللہ کی رحمتیں برسے انہوں نے کہا کہ جی یہ جو ڈرانے والا ہے یہ تم کو اپنی کو شوق سے نہیں ڈرا رہا ہے اس لیے اللہ کی عذاب سے اللہ کی سختی سے اس لیے ڈرا رہا ہے تاکہ تم غلطیوں سے غلط کاموں سے بچ بھی جاؤ اور اللہ کی رحمت کے مستحق ہو جاؤ اس میں اس کا اپنا کوئی فائدہ نہیں ہے یہ جو اعتراض نوح علیہ الصلوۃ والسلام کی قوم کا ہے نوح علیہ الصلوۃ والسلام کیوں سمجھ لیں بگننگ آف مین کائنڈ ہے کیونکہ حضرت آدم علیہ السلام کے بعد بڑے نبی نوح علیہ السلام تو بالکل شروع مین کائنڈ کے شروع کا وقت ہے اس زمانے سے لے کے ابھی تک جو نہیں ماننے والا ہے اللہ کو اور جو ماننے والا ہے اس میں یہی فرق ہے کہ نہیں ماننے والے کا یہی سوال ہوتا ہے کہ جی یہ جو انسپریشن ہے ریولیشن ہے یہ کسی پہ نہیں آتی ہے کسی کے اوپر وہی کسی کا اللہ سے کوئی ڈائریکٹ تعلق نہیں ہوتا ہے یہ ایتھیزم کی بنیاد ہے کہ دنیا میں کوئی اسپرچویلٹی نہیں ہے کوئی روحانیت نہیں ہے کسی کا کوئی تعلق ایسا روحانی نہیں ہو سکتا یہ ایتھیسٹ کہتا ہے یعنی جو کافر ہوتا ہے جو کسی چیز کو بھی نہیں مانتا اس نے یہی کہنا ہے اور یہ شروع سے یہ کہتا آ رہا ہے ہم یونیورسٹی میں پڑھتے تھے نیو یارک یونیورسٹی میں تو وہاں پہ کیونکہ جرائم زیادہ تھے نیو یارک میں تو یونیورسٹی کی بلڈنگ کے باہر انہوں نے کچھ ہدایات لکھے تھے اسٹوڈنٹس کے لیے کہ جی جو بندہ تمہارا جاننے والا نہیں ہے اس سے بھی نہ ملنا اس سے زیادہ فری نہ ہونا قریب نہ جانا اس کے جو بندہ مشکوک لگ رہا ہے اس کے بھی قریب نہ جانا इस तरह जिस बंदे के पास कोई वेपन्स तुम्हें नजर आ जाए तो उसके भी करीब ना जाना। और चौथी या पांचवी बात जो थी उन्होंने ये लिखी कि जो बंदा ये क्लेम करे ना कि उसका अल्लाह से खास ताल्लुक है उसके भी करीब ना जाना। अब ये देखिए कितना जहन जो है वो बना हुआ है कि जी ये भी ऐसे कोई फॉल्टी सा बंदा है जो कह रहा है मेरा अल्लाह से कोई खास ताल्लुक है। तो इस चीज को मानना ही नहीं है कि इंसान को कोई खास अल्लाह की तरफ से रहनुमाई मिलती होगी। बस मानना है तो इस मादे को मानना है, जो नजर आ रहा है उसी को मानना है और जो नजर नहीं आ रहा उसको नहीं मानना है। ये एथियस्ट का सवाल होता है और ये उस जमाने में भी था, नूह अलैहिस्सलाम के जमाने में भी था। उन्होंने भी कहा कि भाई तू तो हम में से था, हम में से एक आप आदमी है तो आप पर कैसे वही आ गई, आती तो फिर हम पे भी आ जाती। तो उन्होंने कहा जो चीजें फार फेच्ड हैं, जिनकी कोई दलील नहीं मिल सकती, हम उसको नहीं मानेंगे। ये आज भी एथिस्ट यानी अल्लाह को नहीं मानने वाले आज भी यही कहते हैं, और नूह अलैहिस्सलाम के जमाने में भी वो यही कहते थे कि जो चीजें फार फेच्ड हैं हम उनको नहीं मानेंगे। उलमा और बहुत सारे दूसरे अदियान के स्कॉलर्स भी यही जवाब देते कि अच्छा अगर आप ऐसे हैं जो फार फेच चीजों को नहीं मानते, यानी उन चीजों को कि जो बईदुल कियास है उनको नहीं मानते, तो फिर ये बताएं ये इतने बड़े जहान के अंदर ये इतने पहाड़ इतने समंदर इतने तो इतनी जानवरों की नस्लें कहां से आ गई, इतनी सारी चीजें कहां से आ गई, अल्लाह अकबर। तो ये भी तो फारफेस्ट है, फिर फारफेस्ट ये जहान तो अजीब और गरीब फारफेस्ट है, इंसान हैरान ही रह जाता है कि जमीन के नीचे अल्लाह ने कितनी कितनी चीजें रख दी है। मगर इस दुनिया से अगर बाहर निकलें और इस कायनात की तरफ नजर करें तो और हैरान हो जाएंगे कि जी आप कहते हैं कि जो थोड़ी सी भी चीज ऐसी है कि जिसका कोई प्रूफ नहीं है तो हम उसको नहीं मानते। तो अब ये बताएं इतना बड़ा जो जहान जिसके अंदर ये दुनिया नहीं, ये पूरी जो गैलेक्सी जिसमें हम रहते हैं ना, जो इस दुनिया से अरबों खरबों गुना बड़ी है, इस ये गैलेक्सी अल्लाह के इस जहान ने एक कतरे की मानिंद है, इतना बड़ा ये जहान है। तो इसका भी कोई, ये भी तो एक फार फेस्ट चीज है, तो इसको भी ना माने कि नहीं जी ये चीजें नहीं है। तो एक आदमी था उसने एथिस्ट था, उसने कहा कि भाई जो चीज नजर आती है उसको मानना चाहिए, दिस इज व्हाट साइंस इज, जो चीज नजर नहीं आती उसको नहीं मानना चाहिए। तो एक उसके स्टूडेंट ने ही उस एथियस्ट टीचर को कहा कि आपको आपका दिमाग नजर आता है, उसने कहा नहीं नजर नहीं आता है। तो उन्होंने कहा फिर आपको ये भी मानना पड़ेगा कि आपके पास दिमाग नहीं है, क्योंकि आप तो हर उस चीज को मानेंगे जिसको आप देखते हैं। तो पूरी क्लास जो है वो हंसने लगी। तो हर वो चीज जिसको नहीं देखा जाता जरूरी नहीं है कि वो मौजूद ही नहीं है। तो ये बहुत बड़ा एक क्वेश्चन, ये बहुत बड़ा एक एथिस्ट का एक जहनी खल्फशार, जो नूह अलैहिस्सलाम के जमाने का काफिर भी वैसा ही और आज का काफिर और एथिस्ट भी यही सोचता है। आप उनको अगर प्रूफ कर भी देते हैं दलाइल से तो भी मसला ये है कि वो राजी नहीं होंगे, क्योंकि अल्लाह को मानने के लिए अकल का सालिम होना वो इतना जरूरी नहीं जितना दिल का सालिम होना जरूरी है। तो ये जो हिदायत है इसका सिस्टम थोड़ा सा और है, और हिदायत अल्लाह के हाथ में, वो जिसको चाहे दे सकता है। ताहम उलमा ने फरमाया कि चार रास्ते हैं उस बंदे के लिए जो काफिर है, जो मानता ही नहीं अल्लाह को मगर चाहता है, जो फेयर है, जो वाकई तहकीक करना चाहता है, वाकई मालूम करना चाहता है, उस बंदे के लिए नहीं है ये चार रास्ते। जो मान चुका है कि नहीं जी नहीं है, मैं नहीं मानता, ये सब गलत है, बल्कि जो ढूंढ रहा है, जो किसी और पॉसिबिलिटी को एक्सेप्ट कर सकता है, उसके लिए उलमा ने फरमाया कि जी चार रास्ते हैं हिदायत हासिल करने के, और ये पहला रास्ता जो है वो ये है, और ये सबसे मुश्किल रास्ता है। मगर सहाबा कराम के दौर में भी, आज के जमाने में भी, कुछ जो गैर मुस्लिम होते हैं या काफिर होते हैं वो ईमान ले आते हैं इस रास्ते को भी इख्तियार करके। और ये रास्ता क्या है कि इंसान तमाम अदियान की स्टडी करे और हर एक को देखे और हर एक को सीखे। जब हर एक को इस नीयत से देखेगा कि मैं उस दीन को चूज करूंगा जिसमें अल्लाह ने हिदायत रखी है, जिसमें अल्लाह ताला यानी ढूंढने के लिए वो हर जगह हर दीनी शख्सियत से मशवरा करे, उसके तरतीब और तौर और उसकी जो दलायल है उसको मालूम करे, तो वो खुद ब खुद हिदायत के रास्ते पे आ जाएगा। मगर ये एक बहुत लंबा और एक बहुत मुश्किल काम है। मगर सलमान फारसी रजी अल्लाह उन्होंने इसी तरीके से हिदायत को पाया। आप मजूसी जिनको आग की परस्तिश करने वाला, उन खानदान में पैदा हुए, आपके वालिद बड़े उस मजूसी जो मजहब था उसके बड़े आलिम समझे जाते थे। आपके घर में आग की परस्तिश का हाल ये था कि कभी भी आग को बुझने नहीं दिया जाता था, और आग को जिंदा रखने की जो जिम्मेदारी थी वो सलमान फारसी रज़ियल्लाहु अन्हु की थी। तो एक मरतबा आपने ईसाइयों को ईसाइयों की इबादत गाह से आप गुजर रहे थे, तो आपने उनकी इबादत का तरीका देखा तो आपको ज्यादा पसंद आया। फिर आपने ईसाई राहिब से बात की और आपको उसकी बात बहुत गहरी लगी। फिर आपके वालदैन ने आपको घर से निकाल दिया और आपको पहले तो बांध दिया था चेन्स के अंदर और बेड़ियों में, और फिर आप वहां से जान छुड़ा के निकले और किसी ईसाई बुजुर्ग के पास गए और थोड़े अरसे बाद उनकी खिदमत में रहे और थोड़े अरसे बाद वो फौत हो गए। फिर किसी दूसरे ईसाई राहिब के पास गए, फिर एक वो भी फौत हुआ, फिर तीसरे के पास गए और उसने कहा कि अब जो वक्त शुरू होने वाला है वो इस्लाम का है और मुसलमान और एक पैगंबर आएंगे जो अल्लाह का आखिरी पैगाम लेके आएंगे, और वो उस जमाने में मदीना मुनवरा को यसरब कहा जाता था। उन्होंने कहा जी वो यसरब में आएंगे। इतने वो दीवाने के एक यहूदी के हाथ बिक गए गुलाम के तौर पे कि मैं किसी तरह से यसरब पहुंच जाऊं, और वो वहां पहुंचे और फिर उनको जो निशानियां बताई थी उस ईसाई राहिब ने, वो निशानियां जब नबी अलैहिस्सलाम आए, उन्होंने कहा जी मदीना मुनव्वरा में एक शख्स है जो कहता है कि मैं अल्लाह का आखिरी नबी हूं। तो ये मिलने के लिए गए और एक निशानी उनको ये बताई थी कि ये जो नबी होते हैं ये लोगों का सदका कबूल नहीं करते, हदिया कबूल करते हैं। तो ये अपने खजूरें कुछ लेके गए, उन्होंने कहा जी ये सदका है, तो अल्लाह के नबी ने ले तो लिया मगर आपने खुद नोश नहीं फरमाया, बड़ा गौर से वो देखते रहे। सहाबा इकराम में से सबने खाया, अल्लाह के नबी ने उसमें से नहीं खाया। अगली मरतबा वो लेके गए, उन्होंने कहा जी ये हदिया है। अब नबी अलैहिस्सलाम ने जब सहाबा इकराम को भी शामिल किया और खुद भी उसमें से खाया, तो उनको पहली निशानी मिल गई कि हाँ ये सदका जो है वो कबूल नहीं करते, हदिया कबूल करते हैं। और दूसरी निशानी उनको जो बताई थी कि उनके दोनों जो बैक के ऊपर कमर पर दोनों शोल्डर्स के दरमियान बिल्कुल बीच में मोहरे नबूवत है। अल्लाह अकबर, ये भी अजीब वाकया है। तो ये सारा वक्त ये कोशिश करते थे कि मुझे किसी तरह से ये मोहर नजर आ जाए, मगर वो मोहर नजर आने का तरतीब कोई बनती नहीं थी। एक मरतबा, और ये बहुत कसरत से नबी अलैहिस्सलाम की खिदमत में आते थे, उनको यकीन हो गया था कि जी बिल्कुल तमाम चीजें वही है जो अंबिया वाली होती हैं। दिल में मोहब्बत भी बहुत हो गई थी मगर अभी ईमान नहीं लाए थे। नबी अलैहिस्सलाम एक मरतबा अपने एक सहाबी को दफना रहे थे, आपके जिस्म पे दो चादरें थी, एक आपने रेहबंद के तौर पर बांधी और एक आपने अपने ऊपर ली थी, और ये जो है दफनाने के अमल में आगे बढ़ बढ़ के कब्र के अंदर देख रहे हैं क्या हो रहा है क्या नहीं हो रहा है। मकसद इनका ये था कि अब इस वक्त अच्छा मौका है, चादर ही है सिर्फ ऊपर, तो शायद ये मोहर नजर आ जाएगी। नबी अलैहिस्सलाम ने जब इनको देखा तो आपने जानबूझ के अपनी चादर जो है वो पीछे से थोड़ी सी नीचे की ताकि ये मोहर नबूवत उनको नजर आ जाए। जब वो मोहर उन्होंने देखी तो दीन इस्लाम कबूल कर लिया। तो एक तरीका ये है कि आप बस पूरे जहान में हर दीन की स्टडी करें, और ये अमेरिका और यूरोप के अंदर ये जो PhD करते हैं इस्लामिक स्टडीज में वो यही काम करते हैं कि 6-7 साल बस लगा देते हैं हर दीन की स्टडी करने में, और कई मरतबा इसकी बरकत से वो दीन इस्लाम कबूल कर लेते हैं। ये आजिज खुद बहुत सारे लोगों को ऐसे जानता है, बल्कि अमेरिका में यूनिवर्सिटी ऑफ पेंसिल्वेनिया में याजिज एक जमाने में पढ़ता था, जिससे इस्लामिक हिस्ट्री का कोर्स पढ़ा वो औरत भी ऐसी ही थी, वो अमेरिकन थी, उसका नाम बारबरा वॉन श्लाइगल था, और उसने क्योंकि इस्लाम पे और सारे अदियान पे बड़ी तहकीक की और आखिरकार वो मुसलमान हो गई। तो बहरहाल एक तरीका ये है, नबी अलैहिस्सलाम हजरत सलमान फारसी रजी अल्लाह अन्हु के बारे में फरमाते थे कि अगर ये हिदायत सुरैया पे होती ना, आसमानों में भी होती ना, ये सलमान ऐसा है कि ये वहां जाके भी ले आता। तो इसके लिए एक तबीयत होनी चाहिए, इस तरह से अगर हिदायत हासिल करनी है उसके लिए एक बहुत इंक्विजिटिव माइंड और एक बहुत ज्यादा आपकी तबीयत होनी चाहिए कि आप इतनी रिसर्च कर सकें। ये एक तरीका है। एक और तरीका भी है हिदायत हासिल करने का, और वो मशायख बताते रहे हैं, और वो तरीका ये है कि अगर बंदा सीरियस है और वो चाहता है कि अगर अल्लाह का वजूद है तो मैं वहां तक पहुंच जाऊं, तो फिर उसको ये समझाया जाए कि ठीक है, अगर तुम क्रिश्चियन हो, तुम यहूदी हो, एक अल्लाह को अगर मानने वाले हो, तुम ये मानते हो कि एक कोई एंटिटी, कोई जात मौजूद है जो ये सारे कारखाने को चला रही है, तो जो वो है तुम्हारी नजर में, जो उससे मांगो और बार बार मांगो कि ए परदिगार जो सही रास्ता है वो रास्ता मुझे दिखा दे। ये तो फेर बात हो गई ना कि जी जिसको आप ये समझे कि जो इस कारखाने को चलाने वाला है बस उससे मांगे, उसको तो आप मानते हैं ना कि जी ये बड़े हैं कि जी जो सही रास्ता हो मुझे वो सही रास्ता मिल जाए। हजरत मुफ्ती मोहम्मद तकी उस्मानी साहब दामद बरकातहू ने एक वाक्य सुनाया कि जर्मनी के एक साहब थे, उन्होंने फोन किया, उन्होंने कहा कि जी मेरी बीवी जो है वो जर्मन और वो क्रिश्चियन है और मैं मुसलमान हूँ और जवानी में उसमें शादी कर ली और अब बच्चे बड़े हो रहे हैं तो वो तो उनको क्रिश्चियनिटी सिखा रही है और मेरा तो खून खौल रहा होता है कि मेरे बच्चे क्रिश्चियन बनेंगे, चर्चेस में जा रहे हैं, मैं मुसलमान पाकिस्तान का बंदा। तो हजरत ने फरमाया कि भाई लड़ाई ना करो उससे, बस उससे एक ही बात करो कि तुम भी अपने खुदा से ये दुआ करो और मैं भी अपने खुदा से, एक साथ मिल के हर रोज हम बैठ के ये दुआ करेंगे कि या अल्लाह या खुदा जो भी है एंटिटी है, जो रास्ता सही है तू हमें दिखा दे, हमें उस पर जमा दे। अदर फरमाते हैं कि जी एक दिन बहुत अरसे, 2-4-5 महीने गुजरे बहुत अरसे बाद वो आई और बहुत रोई, शौहर परेशान हो गया, पता नहीं क्यों रो रही है। उसने कहा कि मैं क्या करूं, मैं मजबूर हो गई हूं, मुझे मानना पड़ रहा है कि इस्लाम ही दीन हक है, मैं दीन इस्लाम कबूल कर रही हूं। अल्लाह, तो ये भी एक रास्ता है, इंसान मांगे अल्लाह से तो जो ढूंढ रहा होगा ना सही रास्ता, उसके लिए ये करना कोई मुश्किल नहीं। तो चार रास्ते मशायख ने बताए, और पहला रास्ता यही कि इंसान सारे अदियान की स्टडी और रिसर्च करे, जैसे सलमान फारसी ने भी की, और आजकल एक जिसका तस्करा इस आजिज ने भी किया था, एक ऑस्ट्रेलियन था, क्रिश्चियन बल्कि एथीस्ट पेरेंट्स का बच्चा था, और उसने फिर सारे अदियान के उलमा से, प्रीस्ट से मुलाकात की और फिर उसने इस्लाम कबूल कर लिया आखिर। तो एक तरीका ये कि सारे अदियान की रिसर्च की जाए। दूसरा तरीका जो मशायख ने बताया वो ये है कि जी जिसको भी इंसान बड़ा मानता है कि वो इस कारखाने के चलाने वाला है, उससे दुआ करें कि जो सही रास्ता है मुझे उस रास्ते की रहनुमाई। तीसरा रास्ता जो मशायख ने फरमाया और हजरत मुजद्दिद अलसानी रहमतुल्लाह ने बड़ी तफसील से इसका तस्करा किया, वो ये है कि जो बंदा हिदायत पाने के लिए सीरियस है उसके सामने या तो अल्लाह का जिक्र किया जाए या वो अल्लाह का खुद जिक्र करे। अल्लाह के जिक्र के अंदर दिलों का इत्मीनान है। ये कुरान पाक क्या है कि दिलों का इत्मीनान अल्लाह की याद में अल्लाह के जिक्र में है। तो जब अल्लाह का तज़करा खुद करेंगे या किसी के सामने अल्लाह का तज़करा सुनेंगे तो दिल इत्मीनान पा जाएगा सही रास्ते की तरफ। नाचे हजरत उमर रज़ियल्लाहु अन्हु का इस्लाम लेने का वराने का वाकया यही है कि अपने घर से तो निकले थे कि ये कौन शख्स है जो अपने आप को पैगंबर कहता है, मैं उसको कत्ल कर देता हूं। नबी अलैहिस्सलाम को माज़ल्लाह कत्ल करने की नीयत से निकले थे। किसी ने कहा भाई आपकी बहन भी इस्लाम कबूल कर गई है, पहले वहां जाके तो देखो। तो देखा तो वाकई बहन इस्लाम कबूल कर गई थी, बहन को जोरदार थप्पड़ लगाया। बहन भी आखिर उम्र की बहन थी, उसने कहा है मेरे भाई जिस माँ का दूध तूने पिया है ना उसी माँ का दूध मैंने भी पिया है, जो करना चाहे कर ले, दीन इस्लाम नहीं छोड़ती। उस वक्त भाई ने कहा कि अच्छा ये क्या पढ़ रहे हो तुम लोग, तो बहन ने कुरान पढ़ के सुनाया, अल्लाह की याद अल्लाह का जिक्र किया सामने, और इस जिक्र ने उमर हजरत उमर रजी अल्लाह अन्हु के दिल को पलटा और वो फिर नबी अलैहिस्सलाम की खिदमत में हाजिर होके और दीन इस्लाम को कबूल कर बैठे। अल्लाह तो एक तरीका ये है कि जो इंसान जिक्र अस्कार करेगा उसका दिल भी इत्मीनान पा जाता है। कई मरतबा लोग अकली दलायल मांगते हैं कि जी मुझे प्रूफ किया जाए अकली तौर पे। अकली दलायल दे भी जाए दी जाए और दलायल काफी भी हो जाए, इंसान मान भी ले ना, दिल को सुकून उस वक्त ही होगा जब दिल अल्लाह का जिक्र करेगा। अला बिज़िक्रिल्लाहि तत्मइन्नुल कुलूब, अल्लाह ताला फरमा रहे हैं कि दिलों का इत्मीनान अल्लाह की याद में। तो ईमान की जो कैफियत है वो दिल में अल्लाह का जिक्र करने से ही आएगी। जिसने कई मरतबा बच्चे गुनाहों में लग जाते हैं गलत रास्तों पे लग जाते हैं तो हम उनके साथ अकली बहस शुरू कर देते हैं, यूं सही नहीं है यूं गलत है। उनको अगर इबादत पे लगा दें उनको जिक्र पे लगा दें तो खुद ब खुद उनका दिल जो है वो सही रास्ते पे मुतमईन हो जाए। तो तीन रास्ते और चौथा रास्ता और बड़ा अहम रास्ता हिदायत का, ये हिदायत अल्लाह वालों की सोहबत में मिलती है। जो लोग अल्लाह वालों की सोहबत इख्तियार करते हैं क्योंकि अल्लाह वाले हर वक्त अल्लाह की याद में होते हैं और अल्लाह की याद में बरकत है, इसका असर दूसरों पे होता है। तो नेकों की सोहबत जो है अल्लाह नबी अलैहिस्सलाम ने फरमाया हुम रिजालुन ला यश्का जलीसुहु, ये ऐसे लोग हैं ये अल्लाह वाले अल्लाह को याद करने वाले लोग, इनके करीब बैठने वाला भी बदबख्त नहीं होगा। तो जो अल्लाह वालों के करीब होता है उनका दिल भी बदलता है हिदायत की तरफ जाता है। अल्लाह ताला हमें भी सच्ची हिदायत अता फरमाए, ईमान की गहराई अता फरमाए। तो ये चार तरीके और इन चार तरीकों से लोग हिदायत हासिल करते हैं। पहला तरीका इंसान सारे अध्ययन में रिसर्च करे। दूसरा तरीका ये इंसान जो है वो अल्लाह से दुआ मांगे कि जो हिदायत जो सही रास्ता है मुझे वो रास्ता मिल जाए। तीसरा तरीका ये है कि इंसान अल्लाह का जिक्र करे, अगर हिदायत ही पानी है तो अल्लाह का जिक्र करे या उसके सामने अल्लाह का तज़करा किया जाए, अल्लाह का कुरान पढ़ा जाए, अल्लाह का कुरान सुनाया जाए, और चौथी चीज अल्लाह वालों की सोहबत इख्तियार की जाए। مولانا اسماعیل واڈی صاحب انگلستان کے بڑے بزرگ گزرے ہیں. انگلستان میں سب سے پہلے جو مدارس بنے ان میں سے ایک مدرسہ حضرت کا تھا, اور پورے انگلستان میں مسلمان جو پاک و ہند کے خاص طور پہ تھے ان کی ہدایت کا ذریعہ جو ہے وہ ان کا مدرسہ اور ان کے اساتذہ کرام تھے. تو بڑا دینی کام کیا, سات آٹھ بیٹے بیٹیاں تھیں, سب کے سب عالم اور حافظ تھے. ایک بیٹے نے کہا کہ نہیں, میں نے عالم حافظ نہیں بننا, بلکہ میں نے یونیورسٹی میں پڑھنا ہے. اور میں نے, اس کو بڑا فلسفی پڑھنے کا شوق تھا, فلسفہ پڑھنے کا شوق, میں نے یہ پڑھنا. اتنا روکنے کے باوجود بھی بیٹا نہیں مانا, اور والدین نے گھٹنے ٹیکے, ان کو یونیورسٹی بھیج دیا. اب یونیورسٹی کے ماحول اچھے بھی نہیں ہوتے تھے, اور فلسفے کے اندر تو بہت سارے سوالات دین کے اوپر اٹھتے بھی ہیں. بیچلرز بھی کیا اور پھر پی ایچ ڈی بھی مکمل کیا. ایک دن والدین نے دیکھا کہ جی رمضان کے دن ہے اور یہ بیٹا کھانا کھا رہا ہے دن کے اندر. اب یہ محسوس تو کرتے تھے کہ جی نمازوں میں تھوڑی سستی کرتا ہے, اب رمضان میں روزہ نہیں رکھا, یہ تو ایک بہت حیران کن بات. والد نے کہا کہ تیرا دماغ صحیح ہے, رمضان کے دن ہے اور تو دن میں کھانا کھا رہا ہے کیوں؟ اس نے کہا کہ جی جب میں اسلام کو مانتا ہی نہیں تو اس کھانا کھانے میں مجھے کیا مسئلہ ہے. والد کے تو پیر کے نیچے سے زمین نکل گئی. حیران کہ جو خاندان پورے انگلستان میں ہدایت کا ذریعہ بنا ہوا ہے, اسی خاندان کا بیٹا کہہ رہا ہے کہ میں اسلام ہی کو نہیں مانتا. اب ماں بھی روئے اور باپ بھی روئے کہ یہ کیا. بڑی دعائیں کی, سب کچھ بہت زیادہ کیا. آخرکار اس زمانے میں یہاں کہ ایک بزرگ تھے حضرت خواجہ غلام حبیب صاحب رحمت اللہ علیہ, وہ انگلستان تشریف لے جاتے تھے اور ان کے یہاں ٹھہرتے بھی تھے. وہ آئے ہوئے تھے, اب میاں بیوی آپس میں مشورہ کر رہے تھے کہ حضرت کو یہ بات بتائیں, شرم بھی آتی تھی کہ جی اور کوئی نہیں, ہمارا اپنا بیٹا ہے جو بالکل ایتھیسٹ بن گیا ہے. مگر سوچا کہ اب اس کا حل تو کرنا ہے تو حضرت کو بتا دینا بہتر ہے. تو والد نے حضرت سے بتایا کہ جی اس طرح بیٹا کہتا ہے میں تو اسلام کو ہی نہیں مانتا. حضرت نے فرمایا کہ بھائی اس کو کہو کہ آئے ہمارے پاس سے بیٹھے, صبح مجلس ہوتی ہے ہر روز, تو وہ آ جائے. والد نے جا کے کہا کہ بیٹا حضرت آئے ہوئے ہیں تو تم مجلس میں ذرا آ جائے کرو. انہوں نے کہا بھائی نہ تو میں نے نماز پڑھنی ہے, نہ روزہ رکھنا ہے, نہ کوئی اور نیکی کا کام کرنا ہے, نہ کوئی حضرت کی بات ماننی ہے, تو میرے آنے کا فائدہ کیا ہے؟ اب والد نے جا کے حضرت کو بتایا کہ حضرت بیٹا تو یوں کہہ رہا ہے کہ نہ میں نے نماز پڑھنی ہے, نہ روزہ رکھنا ہے, نہ کوئی اور بات ماننی ہے جو حضرت مجھے بتائیں گے دینی اعتبار سے, تو آنے کا فائدہ کیا ہے؟ حضرت نے فرمایا کہ بھائی میں نے اس کو نماز اور روزہ کر تو نہیں کہا, میں نے تو صرف اس سے یہ کہا ہے بھائی یہاں آئے. اب والد والدہ نے فورس کر کے اور بیٹے سے کہا کہ بھئی آج جا بیٹھ جا روز حضرت کی مجلس میں, ایک دن تو بیٹھ. اب کیونکہ فلسفہ پڑھا ہوا تھا, اس نے کہا چلو میں والدین کی بات مان لیتا ہوں, اور یہ آ گیا مجلس میں. اب کیونکہ فلسفہ پڑھا ہوا تھا تو انٹیلیجنٹ تھا, سمجھدار نوجوان تھا, بیٹھا اور بڑے غور سے اس نے حضرت کی تقریر سنی, اور اس کو محسوس ہوا کہ جی یہ جو میرے ذہن میں تھا نا, یہ کوئی بہت ہی بے ربط قسم کی باتیں ہوں گی جس سے میرے علم میں کوئی اضافہ نہیں ہوگا, میرا وقت ضائع ہوگا. اس کو محسوس ہوا کہ نہیں, بڑے نالجبل ہیں یہ شیخ, اور ان کی باتوں سے مجھے بہت ہی میری نالج میں اضافہ ہوا ہے. تو کیونکہ وہ بہرحال علم کے قدردان تھے, پی ایچ ڈی فلسفی بھی کی ہوئی تھی, اور ان کو نالج اچھی ملی ہی, تو انہوں نے کہا چلو یہ اچھا ہے, میں یہ لیکچرز اٹینڈ کروں گا. ہر روز انہوں نے حضرت کا یہ لیکچر اٹینڈ کیا, حضرت کی مجلس میں شامل ہوتے, تو گفتگو بھی سنتے, مگر جہاں اللہ والے ہوتے ہیں وہاں اللہ کی رحمتیں نازل ہو رہی ہوتی ہیں. چھ سات دن مجلس اٹینڈ کی, اور آخری دن حضرت سے کہا کہ حضرت میں نے آپ سے الگ سے ٹائم لینا ہے, اور آ کے کہتا ہے کہ جی آپ کے قریب بیٹھا تو پتہ نہیں دل کو کیا ہوا, اپنی غلطی کا احساس ہوا, اب آپ کے ہاتھ پر اسلام قبول کرتا. پھر اسلام بھی قبول کیا اور بہت نیکی والی زندگی پہ آ گئے. تو ایک طریقہ ہدایت کا یہی ہے کہ انسان اللہ والوں کی صحبت اختیار کرے. کئی مرتبہ ہم اپنے قریبیوں کو، رشتہ داروں کو، اولادوں سے بہت ناراض ہوتے ہیں کہ تو نماز نہیں پڑھ رہا ہے، تو یہ نہیں کر رہا ہے، تو وہ نہیں کر رہا ہے، الٹے کام کر رہا ہے. اس کا ایک ایزی حل ہے، نیک صحبت میں ان کو لے جایا جائے. لڑائی جھگڑے کا فائدہ نہیں ہے، نیک صحبت میں دل بدلتے ہیں. اللہ تعالیٰ ہمیں بھی خوب خوب نیک صحبت نصیب فرمائے. یہاں آ کے آج کی کلاس مکمل ہوتی ہے. طالبات ایک مرتبہ یہ ترجمہ دیکھ لیں، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. اواعجبتم، کیا تم کو عجب ہوا، ان جاءکم ذکر من ربکم، کہ آئی تمہارے پاس نصیحت تمہارے رب کی طرف سے. علی رجل، ایک مرد کی زبانی، ایک انسان کی زبانی. منکم، تم میں سے جو تھا. لینذرکم، اور تاکہ وہ تم کو ڈرائے. ولتتقوا، اور تاکہ تم بچ جاؤ. ولعلکم ترحمون، اور تاکہ تم پر اللہ کی رحمتیں ہوں. یہاں آ کے آج کلاس مکمل ہوتی ہے. طالبات تھوڑی دیر کے لیے مراقبہ کر لیں، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں. ہر دم اللہ اللہ کر، ہر دم اللہ اللہ کر، نور سے اپنا سینہ بھر، جیے تو اس کا کر جی، مرے تو اس کا ہو کر مر. ہر دم اللہ اللہ کر، نور سے اپنا سینہ بھر، تیرے قدم ہو اس کی راہ، تیرے قدم ہو اس کی راہ، تیرا دل ہو اس کا گھر. ہر دم اللہ اللہ کر، نور سے اپنا سینہ بھر، جیے تو اس کا ہو کر جی، مرے تو اس کا ہو کر مر. ہر دم اللہ اللہ کر، نور سے اپنا سینہ بھر. لا الہ الا اللہ محمد رسول اللہ. دعا کر لیجئے. سبحان ربی العظیم، اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد مبارک وسلم. اللہم انا نسألک علما نافعا وعملا متقبلا ولسانا ذاکرا وقلبا خاشعا ورزقا واسعا وشفاء من كل داء. وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. جزاكم الله. السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام ورحمة الله وبركاته.